ملوک کی دوسری کتاب دسواں باب۔ احیاب کے گھرانے کی ہلاکت۔
اور سامرا میں احیاب کے 70 بیٹے تھے، تو یاہو نے سامرا میں اسرائیل کے رئیسوں اور بزرگوں اور احیاب کے بیٹوں کے مربیوں کی طرف خط لکھے اور کہا، جس وقت تمہارے پاس یہ خط پہنچے، چونکہ تمہارے پاس تمہارے آقا کے بیٹے ہیں اور گاڑیاں اور گھوڑے اور فصیلدار شہر اور ہتھیار ہیں، تو تم دیکھو کہ تمہارے آقا کے بیٹوں میں سے کون افضل اور لائق ہے، سو تم اسے اس کے باپ کے تخت پر بٹھاؤ اور اپنے آقا کے گھرانے کے لیے لڑائی کرو۔ مگر وہ بشدت ڈر گئے اور کہا، دیکھو دو بادشاہ اس کے سامنے کھڑے نہ رہے تو ہم کیسے کھڑے رہیں گے؟ تو انہوں نے گھر کے دیوان اور شہر کے حاکم اور بزرگوں اور مربیوں کو یاہو کے پاس بھیج کر کہا کہ ہم تیرے خادم ہیں اور جو کچھ تو ہمیں کہے ہم کریں گے، ہم کسی کو بادشاہ نہیں بناتے، اور جو کچھ تیری نظر میں اچھا ہو سو تو کر۔ تو اس نے ان کی طرف دوسرا خط لکھا جس میں کہا کہ اگر تم میرے ہو اور میرے حکم کے فرمانبردار ہو تو اپنے آقا کے بیٹوں کے سروں کو لے کر کل کے روز اسی گھڑی یزریل میں میرے پاس آؤ۔ پس شہر کے رئیسوں کے پاس بادشاہ کے 70 بیٹے تھے جن کی وہ پرورش کرتے تھے۔ جب یہ خط ان کے پاس پہنچا تو انہوں نے بادشاہ کے بیٹوں کو پکڑا اور ان 70 آدمیوں کو قتل کیا اور ان کے سروں کو ٹوکروں میں رکھا اور اس کے پاس یزریل میں بھیجا۔ تب ایک قاصد آیا اور اسے خبر دے کر کہا کہ وہ بادشاہ کے بیٹوں کے سروں کو لائے ہیں۔ اس نے کہا کہ پھاٹک کے مدخل کے پاس ان کے دو ڈھیر لگا کر صبح تک رہنے دو۔ جب صبح ہوئی تو وہ نکلا اور کھڑا ہوا اور سب لوگوں سے کہا، تم راست ہو اگر میں نے اپنے آقا کے خلاف سازش کی اور اسے قتل کیا، مگر وہ کون ہے جس نے ان سب کو قتل کیا؟ اب دیکھو کہ خداوند کے اس کلام سے جو خداوند نے احیاب کے گھرانے کے خلاف فرمایا تھا کوئی بات زمین پر نہیں گری، اور خداوند نے وہ کیا جو اس نے اپنے بندے الیاس کی زبان سے فرمایا تھا۔ پھر یاہو نے ان سب کو جو احیاب کے گھرانے سے یزریل میں باقی تھے اور اس کے سب عمرہ اور مقرب دوستوں اور اس کے کاہنوں کو قتل کیا، یہاں تک کہ ان میں سے کوئی باقی نہ رہا۔ پھر وہ اٹھا اور سامرا کی طرف جانے کو روانہ ہوا، اور جب وہ راہ میں چرواہوں کے بیت آکد کے پاس تھا تو یاہو کو شاہ یہودا احزیہ کے بھائی ملے۔ اس نے ان سے کہا، تم کون ہو؟ انہوں نے کہا، ہم احزیہ کے بھائی ہیں، ہم جاتے ہیں تاکہ بادشاہ کے بیٹوں اور ملکہ کے بیٹوں کو سلام کریں۔ تب اس نے کہا کہ انہیں زندہ ہی پکڑ لو، تو انہوں نے انہیں زندہ ہی پکڑا، اور انہیں جو 42 آدمی تھے بیت آکد کے حوض کے پاس قتل کر دیا، اس نے ان میں سے کسی کو نہ چھوڑا۔
انبیاء بال کی ہلاکت۔ پھر وہاں سے آگے چلا اور یوناداب بن رکاب کو جو اس کے استقبال کو آتا تھا ملا، اور اس نے اسے برکت دی اور کہا، کیا تیرا دل سیدھا ہے جیسے میرا دل تیرے دل کے ساتھ ہے؟ یوناداب نے کہا، ہاں ہاں۔ اس نے کہا، अपना हाथ मुझे दे। तो उसने अपना हाथ उसे दिया, तो उसने उसे अपने साथ गाड़ी में चढ़ा लिया और उससे कहा, मेरे साथ चल और मेरी गैरत को, जो खुदावंद के लिए है, देख। और उसे अपनी गाड़ी पर सवार किया और उसे सामरा में लाया। और सामरा में जो अहियाब के बाकी थे उन सब को मारा, यहां तक कि उन्हें नाबूद कर दिया। वह मुताबिक खुदावंद के कलाम के जो उसने इलियास को फरमाया था। फिर याहू ने सब लोगों को जमा किया और उनसे कहा कि अहियाब ने तो बाल की थोड़ी प्रस्तिश की, लेकिन याहू उसकी बहुत प्रस्तिश करेगा। और अब तुम बाल के सब नबियों और उसके खादिमों और उसके तमाम काहिनों को मेरे पास बुलाओ, और उनमें से कोई न रह जाए, क्योंकि मैं बाल के लिए एक बड़ी कुर्बानी करूंगा, और जो कोई हाजिर ना होगा वो जिंदा ना रहेगा। और ये याहू का बहाना था ताकि बाल की प्रस्तिश करने वालों को कत्ल करे। फिर याहू ने कहा कि बाल के लिए एक मुकद्दस महफिल करो, सो उन्होंने उसकी मुनादी की। और याहू ने सब इसराइल में आदमी भेजे और सारे बाल की प्रस्तिश करने वाले आए, और कोई ना था जो ना आया हो। और वो बाल के मंदिर में दाखिल हुए तो वो एक सिरे से दूसरे सिरे तक भर गया। और उसने कपड़ों के नाजिम से कहा कि बाल के सब प्रस्तिश करने वालों के लिए खिल्लत निकाल, तो उसने उनके लिए खिल्लत निकाले। फिर याहू और योनादाब बिन रिकाब बाल के मंदिर में दाखिल हुए और बाल के परस्तारों से कहा, तलाश करो और देखो कि यहां तुम्हारे दरमियान खुदावंद के प्रस्तिश करने वालों में से कोई नहीं, और फक्त बाल के प्रस्तिश करने वाले ही हों। फिर वो अंदर आए ताकि ज़बीहे और सोखनी कुर्बानियां गुजराने, और याहू ने बाहर अपने लिए 80 आदमी खड़े किए और कहा कि अगर उस ग्रोह में से जिसे मैं तुम्हारे हाथों में लाया हूं एक आदमी भी बच जाए, तो तुम्हारी जाने उसकी जान के बदले होंगी। जब वो सोखनी कुर्बानी के काम से फारिग हुए तो याहू ने प्यादों और मनसबदारों से कहा, अंदर जाओ और उन्हें मारो और एक को भी ना छोड़ो। तब उन्होंने उन्हें तलवार की धार से मारा, और प्यादों और मनसबदारों ने उन्हें बाहर फेंक दिया, और फिर बाल के मंदिर के शहर को गए। और उन्होंने बाल के मंदिर के खंभों को बाहर निकाला और उन्हें जला दिया, और बाल के सतून को तोड़ा और बाल का मंदिर ढाया और उसे जाय जरूर बनाया, जो आज के दिन तक है। सो याहू ने बाल को इसराइल में से नाबूद किया, लेकिन उन गुनाहों से कि जिनसे यारबाम बिन नबात ने इसराइल से बदी करवाई थी, याहू अलग ना रहा। ना उसने सोने के बछड़ों को जो बैतल और दान में थे तरक किया। तो खुदावन ने याहू से कहा, چونکہ جو کام میری نظر میں راست تھا تو اچھی طرح بجا لایا، اور جو کچھ احیاب کے گھرانے کی بابت میرے دل میں تھا تو نے کیا۔ سو تیرے بیٹے چوتھی پشت تک اسرائیل کے تخت پر بیٹھیں گے۔ لیکن یاہو نے اپنے سارے دل سے خداوند اسرائیل کے خدا کی شریعت کے مطابق چلنے کی پرواہ نہ کی، اور ان گناہوں سے جن سے یاربام نے اسرائیل سے بدی کروائی تھی الگ نہ رہا۔
اور ان دنوں میں خداوند اسرائیل کو گھٹانے لگا، تو ہزائل نے اسرائیل کی ساری حدوں میں انہیں مارا، یعنی اردن سے لے کر مشرق کی طرف جلعاد کی تمام سرزمین میں، اور جادیوں اور روبینیوں اور منسیوں کو ایرو ایر سے لے کر جو وادی ارنون میں ہے، یعنی جلعاد اور باشان کو بھی۔ اور یاہو کا باقی احوال اور جو کچھ اس نے کیا اور اس کی قوت، کیا یہ اسرائیل کے بادشاہوں کی تواریخ کی کتاب میں درج نہیں؟ اور یاہو اپنے باپ دادا کے ساتھ سو گیا، اور سامرا میں انہوں نے اسے دفن کیا، اور اس کا بیٹا یو آہاز اس کی جگہ بادشاہ ہوا۔ اور یاہو کے ایام جن میں اس نے اسرائیل پر سامرا میں بادشاہی کی 28 برس تھے۔